नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
दोस्रो चरण 4 दिन बाँकी।
नेपाल दर्पण का साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आउँदो बिहिबार हुने चुनावको सबै तयारी पूरा, मताधिकारको सदुपयोग गर्न मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आग्रह।
चितवनको बाँदरमुडे घटनाका पीड़ितसँग माओवादी अध्यक्ष प्रचण्डको 3 बुँदे सहमति, सहमतिपछि पहिलोपल्ट माडीका बासिन्दाद्वारा प्रचण्डको स्वागत।
निर्माण व्यवसायी गौचनको हत्याका मुख्य योजनाकार पक्राउ, गौचनले पैसा नदिएकाले हत्या भएको प्रहरीको दावी।
भारतमा 3 पटक तलाक बोलेर श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने पुरूषलाई जेल सजाय हुने, महिला हिंसा कम गर्ने प्रयास।
र यहीमा भएको केन्यासँगको अभ्यास खेलमा नेपाली क्रिकेट टोली विजयी।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बी सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556279982, मोबाइल 9855063794, 9855508060।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हसिया तारा चिन्हमा मतदान गरौं, देश विखण्डन हुनबाट बचाऊ। जनसमाजवादी पार्टी नेपाल र नेकपा माले सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऊ।
इन्जिनियरिङ शिक्षा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको बीई सिभिल र बीई इलेक्ट्रिकलमा नयाँ भर्ना सम्बन्धी जरुरी सूचना।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था, अन्तर्राष्ट्रिय गुणस्तर ISO 9001:2008 प्रमाण पत्र प्राप्त गर्न सफल SNPI कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति 2074 मंगसिर 18 गते सम्म, प्रवेश परीक्षा 2074 मंगसिर 27 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन, फोन 0656274417,
मोबाइल 9855607769, 9855064960।
CTVT को 6th सेमेस्टरको परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि फारम भर्न पाउनेछन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले आउँदो बिहिबार हुने मतदानको सबै तयारी पूरा भएको जनाएको छ। आयोगको कार्यालय कान्तिपदमा पत्रकारसित प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मतदानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो। उहाँले चुनावका लागि कर्मचारी पनि सम्बन्धित ठाउँमा पुग्ने क्रम शुरू भएको र भोलिसम्म सबै कर्मचारी र चुनाव सामग्री मतदान केन्द्रसम्म पुगिसक्ने जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षा व्यवस्थामा मजबूत हुने विश्वास पनि व्यक्त गर्नुभयो। सरकारले विस्फोटका घटनालाई नियन्त्रणमा लिएर सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता जनाएको यादवले बताउनुभयो।
शान्ति सुरक्षाको प्रत्याभूति हामीले प्राप्त गरेका छौं। हाम्रा मतदाताहरू सुरक्षित छन् र मतदान अत्यन्तै सुरक्षित वातावरणमा हुन्छ भन्ने कुरामा निर्वाचन आयोग विश्वस्त छ। स्तरीय सुरक्षा समिति छ, हामीले उहाँहरूलाई बोलाएर छलफल गरेर निर्देशन पनि दिएका छौं र गृह मन्त्रालय सुरक्षाको जिम्मेवारी लिएको नेपाल सरकारले पनि अत्यन्त उच्च सतर्कताको साथमा सुरक्षाको बन्दोबस्त गरिराखेको कुरा हामीलाई विश्वस्त तुल्याएको छ। मतदाताहरू सुरक्षित रूपमा मतदान केन्द्रमा आउँछन्।
प्रमुख निर्वाचन आयुक्त यादवले भोलि रातीदेखि शुरू हुने मौन अवधिको पूर्ण पालना गर्न राजनैतिक दलहरूलाई आग्रह पनि गर्नुभएको छ। उहाँले मतदातालाई आफ्नो मताधिकार निर्धक्क भएर सदुपयोग गर्न सुझाव दिनुभयो। बिहिबार 45 जिल्लामा प्रदेश र प्रतिनिधि सभा चुनाव हुँदैछ। पहिलो चरणमा गत 10 गते 32 जिल्लामा मतदान भइसकेको छ।
स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर 8 ढापुकमा उप प्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम विस्फोट भएको छ। चुनाव प्रचारका क्रममा कांग्रेस उम्मेद्वार श्रेष्ठ चढ़ेको गाड़ीलाई लक्षित गरी विस्फोट भएको वहाँका स्वकीय सचिव शिवसंसार श्रेष्ठले जानकारी दिनुभयो। बम विस्फोटबाट कुनै क्षति भने भएको छैन।
यसैबीच बाजुरामा गएको 10 गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मतदान भएको पाइएको छ। बाजुरामा मतदान केन्द्रमा नपुगेका र चुनावका लागि अन्तै खटिएका कर्मचारीको नाममा समेत मतदान भएको पाइएको हो। 10 गतेको चुनावमा बाजुरामा 76% मतदान भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो। यसअघि धादिङको रूबी भ्यालीमा पनि मृत्यु भएका र वैदेशिक रोजगारीमा गएका व्यक्तिको नाममा समेत मतदान भएको खुलासा भएको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बादरमुडी घटनाका पीड़ितसँग तीन बुधे सहमति गर्नुभएको छ। दाहालले बादरमुडी घटनाका मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई रोजगारी दिने तथा नसक्नेलाई जीवनवृत्ति र बालबालिकाको पठन पाठनको व्यवस्था गर्ने, घाइतेको उपचारमा सहयोग गर्ने सहमति गर्नुभएको हो। सम्झौता पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पीड़ितका पक्षबाट 5 जनाको हस्ताक्षर रहेको छ। पीड़ितसँगको छलफलमा प्रचण्डले सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्ने भन्दै पीड़ित ढुक्का हुन आग्रह गर्नुभयो। सम्झौतापछि पहिलो पटक माडीमा बादरमुडी घटना पीड़ितले प्रचण्डको स्वागत गरेका छन्। 12 वर्ष अघि चितवनको बादरमुडीमा तत्कालीन माओवादी विद्रोहीले राखेको विद्युतीय धरापमा यात्रु बस पर्दा 38 जनाको ज्यान गएको थियो।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार गणेश सिमखडा एमालेमा प्रवेश गर्नुभएको छ। काठमाडौँमा आज भएको एक कार्यक्रममा सिमखडाले नयाँ शक्ति पार्टी छाडेर एमालेमा औपचारिक रूपमा प्रवेश गरेको घोषणा गर्नुभएको हो। सिमखडालाई एमालेका नेता तथा काठमाडौँ क्षेत्र नम्बर 2 उम्मेद्वार माधव कुमार नेपालले टीका र माला लगाएर पार्टी प्रवेश गराउनुभयो।
उदयपुरको सदरमुकाम गाईघाटबाट 500 मिटर टाढा रहेको मुसहर बस्तीका बासिन्दाले मतदाता शिक्षा दिन कोही नआएको गुनासो गरेका छन्। चुनाव आउन 4 दिन मात्र बाँकी रहँदासम्म मुसहर बस्तीमा मतदाता शिक्षाका लागि खटिएका कर्मचारी तथा दलका नेता भोट माग्न समेत पुगेका छैनन्। त्रियुगा नगरपालिका वडा नम्बर 12 रहेको मुसहर बस्तीमा 15 घर छन्, तर धेरैजसोलाई मतदान गर्ने तरिका थाहा छैन।
रौतहटको बौद्धिमाई नगरपालिका 8 मौलापुरमा संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढ़ेको जीप खोलामा खस्दा चालकको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहारका गोपाल राय यादवको ज्यान गएको हो। दुर्घटनामा चुनाव प्रचारमा हिँडेका फोरमका 6 जना कार्यकर्ता घाइते भएका छन्।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार रहेको भन्दै प्रहरीले समीर मानसिंह बस्नेतलाई पक्राउ गरेको छ। उनलाई चितवनबाट पक्राउ गरी काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सार्पसुटर सहित 7 जनालाई पक्राउ गरेको थियो। निर्माण व्यवसायी गौचनको गत असोज 23 गते काठमाडौँको शान्तिनगर खरिबोट नजिकै गोलीहानी हत्या भएको थियो। मागेको जति पैसा नदिँदा बस्नेतले गौचनको हत्या गरेको स्वीकार गरेको सीआईबीका प्रमुख पुष्कर कार्कीले जानकारी दिनुभयो।
जिल्ला स्वास्थ्य कार्यालय मुगुले खत्याड गाउँपालिकामा भाइरल ज्वरोले 1 महिनामा 8 जनाको ज्यान गएको भन्ने खबरको खण्डन गरेको छ। खत्याड गाउँपालिका र सोरू गाउँपालिकामा केही क्षेत्रमा चिसो बढेसँगै रुगाखोकी र ज्वरोको समस्या देखिए पनि महामारीकै रूप लिएर बिरामीको ज्यान भने नगएको कार्यालयले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
2048 सालमा नेपालीहरूको औसत आयु 54 वर्ष मात्र थियो र नेपाली काँग्रेसले लिएको स्वास्थ्य नीतिको कारणले गर्दा अहिले 71 वर्ष पुगेको छ साथै नवजात शिशुको उपचार तथा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षणको शुरूआत नेपाली काँग्रेसले गरेको हो
तसर्थ यस्ता अत्यावश्यक नीति तथा कार्यक्रमको निरन्तरताको लागि रुख सिन्हमा भोट दिई नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराऊ
नमस्कार है नमस्कार राम दाई नमस्कार
नमस्कार नमस्कार नेताजी
ल दाई आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि तर खै के गर्ने म त
किन के भयो र दाई
म आफू दृष्टिविहीन छु अनि छोरी पनि हिँड्न सक्दिनन् अब मतदाता परिचय पत्र त छ नि तर त्यो दिन गाडी नै चल्दैन भन्छन् कसरी मतदान केन्द्रसम्म जाने खै म त त्यसै अन्यलै भइरहेको छु
ल दाई पनि मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो मतदानको दिन अपाङ्गता भएका व्यक्ति बिरामी ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन् हेर्नुहोस् त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन बुझ्नुभयो त दाई
हो र नेताज्यू उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि हस् नमस्कार
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौं कोही पछाडि नपरून् किनकि हरेक मत शक्तिशाली हुन्छ
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
अरूलाई रोज्यौ पटक पटक विवेकशील साझाको तराजु रोजौ यो पटक ख्याल गरौं नेपाल हाम्रो घर हो डेरा होइन अबको आशा विवेकशील साझा
मोबाइल हातमा चुनावी खबर साथमा
आफ्नो मोबाइलको प्ले स्टोरमा गई UJYAALO सर्च गर्नुहोस् र उज्यालो एप डाउनलोड गर्नुहोस्
ताजा खबर उम्मेद्वार राजनीतिक पार्टी हरेक निर्वाचन क्षेत्रका गतिविधि र जानकारी लिन डाउनलोड गर्नुहोस् उज्यालो एप
मतगणना सुरु हुन साथै आफ्नै मोबाइलमा ताजा नतिजा पल पलको जानकारी लिन आजै डाउनलोड गर्नुहोस् उज्यालो एप
उज्यालो र हाम्रो पात्रको सहकार्य
देश बदलिने छ तपाईँको एकमतले सूर्य चिन्हमा मतदान गरौ सबैले
सुखी जनता समृद्ध नेपाल स्थिरता र सुशासनका लागि वामपन्थी सरकार
वामपक्षीय गठबन्धनका उम्मेद्वारलाई विजयी बनाऊ
Oh,
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आउँदो बिहिबार हुने चुनावको सबै तयारी पूरा, चितवनको बाँदरमुढे घटनाका पीड़ितसित माओवादी अध्यक्ष प्रचण्डको तीन बुधे सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित जिल्लाका हरेक वडामा तालिम प्राप्त प्राविधिक इन्जिनियर खटाएको छ। यसअघि नै भूकम्पपछिको पुननिर्माणका मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको प्राधिकरणले तालिम प्राप्त इन्जिनियर पनि पठाएको हो। झण्डै 10 दिनको तालिमपछि प्रमाणपत्र लिएर वडा तहमा पुगेका प्राविधिक इन्जिनियरको मुख्य जिम्मेवारी के हो त? मदन पौड्यालको रिपोर्ट।
लमजुङ बेसी शहरका आशिष पन्तले भूकम्प प्रतिरोधी भवन निर्माणको तालिम लिइसक्नु भएको छ। तालिमपछि प्रमाणपत्र लिँदै गर्दा उहाँ निकै उत्साहित देखिनुहुन्थ्यो। पन्तले काठमाडौँको दक्षिणकाली नगरपालिकाका भूकम्प प्रभावितलाई सुरक्षित घरबारे सहजीकरण गर्नुहुनेछ,
परामर्श लिनुहुन्छ होइन, कसरी गर्ने भनेर। अनि तपाईँलाई हामीले परामर्श दिइसकेपछि तपाईँले आफ्नो काम सुरु गर्नुहुन्छ र हुन्छ नि जुन आएर हेरिदिने यसो यस्तो हो यस्तो गर्नुहोस् भनेर चाहिँ साइड बाई साइड तपाईँको जग खनेदेखिकै लिएर होइन डन्डी कसरी हाल्नुहुन्छ तल सोलिङ गरेकोदेखि लिएर त्यो काम हुँदै जान्छ, सल्लाह हुँदै जान्छ, हामी हेर्दै जान्छौँ, तपाईँहरू बनाउँदै जान्छ, त्यो साइड बाई साइड प्रक्रिया अगाडि बढिरहेको हुन्छ।
प्राधिकरणले पहिलो चरणमा 374 जना इन्जिनियर र 391 जना सब इन्जिनियरलाई एकैसाथ स्थानीय तहमा परिचालन गरेको हो। भूकम्प अति प्रभावित र कम प्रभावित गरी 31 जिल्लामा 7,67,000 प्रमाणित भूकम्प प्रभावित छन्। तर निर्माण भएका र हुँदै गरेका घर 2,50,000 पनि पुगेका छैनन्। भूकम्प प्रभावित जिल्लामा अझै 5.5 लाख भन्दा बढी घर बनाउनु पर्नेछ। बनेका कतिपय घरले पनि मापदण्ड पूरा गर्न नसक्दा अनुदानको दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन्। घर सुरक्षित अनि अनुदान पाउन योग्य बनाउने मुख्य दायित्व प्राविधिक इन्जिनियरको हो भन्नुहुन्छ शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कानून इकाइका उपप्रमुख युवराज पौडेल।
घर निर्माणको काम चाहिँ अगाडि बढाउनको लागि सहजकरण गरिदिनुहुन्छ र त्यसपछि उहाँहरूले दोस्रो किस्ता तेस्रो किस्ता प्राप्त गर्नको लागि हाम्रो मापदण्ड बमोजिम भए नभएको चेक गरेर त्यसपछि उहाँहरूलाई त्यो पैसा सकेसम्म दोस्रो तेस्रो किस्ताको जुन पैसा छ त्यो लाभ सम्बन्धी लाभ दिनको लागि सिफारिस गर्नको लागि असाध्यै चाँडो रूपमा एक्टिभ भएर काम गर्नुहुन्छ।
भूकम्प गएको एक वर्षपछि 2073 वैशाखमा सरकारले 1,345 प्राविधिक इन्जिनियर खटाएको थियो। तीमध्ये धेरैले बीचैमा काम छोडे। निर्माण सामग्री, दक्ष कामदार, आर्थिक अवस्थासँगै घर बन्न नसक्नुको मुख्य कारण प्राविधिक इन्जिनियरको अभाव पनि हो। प्राविधिक इन्जिनियरको अभावले घर पुननिर्माण प्रभावित नहोस् भनेर हरेक ओडामा एक इन्जिनियर खटाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी छ। भूकम्प प्रभावित 31 जिल्लामा 282 स्थानीय तह छन्। तालिमपछि प्रमाणपत्र दिएर पठाएका प्राविधिक इन्जिनियरले स्थानीय तहसँग समन्वय गरी काम गर्नेछन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषाल।
उहाँहरूलाई नियुक्ति पत्र दिँदा गाउँपालिका तोकेर दिएको छ, जिल्ला तोकेर होइन कि जिल्लाको पनि गाउँपालिका तोकेर चाहिँ नियुक्ति पत्र दिएको छ। त्यसैले उहाँहरू त्यही गाउँपालिकामा जानुहुन्छ, नगरपालिकामा जानुहुन्छ र त्यहाँको चाहिँ प्रशासनले उहाँहरूलाई खटन पटन गर्छ, उहाँहरूको हाजिरी प्रमाणित गर्छ। यो चाहिँ पहिलेदेखि नै हामीले चाहिँ त्यो तयारी गरेको हो र यसमा स्थानीय तहको महत्वपूर्ण भूमिका।
भूकम्प प्रभावितलाई सुरक्षित घर बनाउन प्राविधिक इन्जिनियरको सहजीकरणले पक्कै सहज हुनेछ।
किराँत राईहरूको सांस्कृतिक पर्व साकेला आजदेखि शुरू भएको छ। घरमा अन्नबाली भित्राएको खुसियालीमा प्रकृति पूजक किराँत राईहरू मंगिर शुक्ल पूर्णिमादेखि 15 दिनसम्म उदौली मनाउने गर्छन्। भोजपुरबाट उज्यालो सहकर्मी बुद्ध तामाङको रिपोर्ट।
देशका विभिन्न जिल्लामा बसोबास गर्ने किराँत राईहरू यसरी साकेला सिलीको तालमा नाच्दै रमाउँदै उधौली मनाइरहेका छन्। बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यवाद दिन मनाइने यो पर्वमा किराँत विधि अनुसार सुम्निमा र पारभाङको पूजा गर्ने गरिन्छ। गुराँस वा आरू फुलेको याम जुन बेला चरा तथा खोलाका माछाहरू उत्तरतिर लागेको बेला बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पयौं फुलेको समयमा चरा र खोलाका माछाहरू दक्षिणतिर लाग्ने बेला अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पुर्खालाई चढाएर सुख समृद्धिको कामना गर्दै उधौली पर्व मनाउने चलन रहेको किराँत संस्कृतिविद चक्रप्रसाद राई बताउनुहुन्छ।
खेती किसान को राम्रो जगेर्ना गर्ने र आफ्नो खेती किसान राम्रोसँगले फलोस् भनेर त्यो भगवती एउटा साकेवासँग बल मागेर नाच्ने यो साकेवा सिद्धि गर्ने काम गरिन्छ।
मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजहरूको सम्मान स्वरूप यो पर्वमा भूमि पूजा गरिन्छ। त्यस्तै अन्न राख्ने भकरीमा पूजा गर्न चुलोमा कुखुराको बलि दिनु र ढोल झ्याम्टाको तालमा चरा दुम्सी जस्ता पशुपक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता हो। किरात राई आयोगका भोजपुरका अध्यक्ष पालिहाङ राई,
यो थन्काउने बेलामा पुर्खाहरूलाई धन्यवाद, यहाँहरूको आशीर्वाद जस्ता तस्तै लाग्यो भन्ने बेलामा एकचोटि फेरि पनि बा बिर्सिन्छौँ कि भनेर यो नक्कलहरू गर्ने र उभौलीको बेलामा जुन बेलामा खेतीपातीमा प्रवेश गर्ने बेलामा त्यो ब्लु प्रिन्ट फेरि पनि हाम्रो मानसपटलमा बाँचेको छ कि छैन, बा बिग्रेला भनेर आशीर्वाद माग्दै पुर्खाहरूसँग आशीर्वाद माग्दै त्यो पुर्खाहरूले एउटा निर्णयको रूपमा हामीलाई नासोको रूपमा छोडिदिएको।
प्रकृतिलाई खुसी राख्नका लागि किरात राई समुदायहरू बाली लगाउने समय पारेर वैशाख पूर्णिमामा उभौली र अन्नबाली घरमा भित्राए पछाडि मङ्सिरे पूर्णिमामा उधौली पर्व मनाउँछन्। उधौली पर्वमा किरात राईहरू आफ्नो पुर्खाहरूले कन्दमूल खाएर जीविका गरेको स्मृतिमा कन्दमूल खाने, काँचो बन्तरुलको टीका लगाउने, सबैले काँचो बन्तरुल चपाए पछाडि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रूपमा ग्रहण गर्ने गर्दछन्। विशेष गरेर राई जातिले मनाउने यस पर्वमा राई समुदायसँगै अन्य समुदायले पनि उत्तिकै चासोको साथ लिने गरेका छन्। यसले विभिन्न जाति बीचको धार्मिक सहिष्णुता अझ प्रगाट बनाउन सहयोग पुगेको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समय लिने पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सर्लाहीको मलङ्गवाको सिमरिक लजमा एक महिलाको हत्या भएको छ। काठमाडौँ टोखा घर भएकी 32 वर्षीय कल्पना श्रेष्ठको लजको कोठामा हत्या भएको हो। यस्तै नवलपरासीको कावासुतीमा फोहोर फाल्ने खाडलमा डुबेर 15 महिनाकी सहिसा कुमालको ज्यान गएको छ।
धादिङको थाक्रे गाउँपालिकाले हिंसा पीड़ित महिलाको लागि सुरक्षित आवास गृह सञ्चालन गर्ने भएको छ। थाक्रे गाउँपालिका वडा नम्बर 2 समनटारमा सहयात्री समाजले भूकम्पपछि सञ्चालन गर्दै आएको महिला सुरक्षित आवास गृह गाउँपालिकाले सञ्चालन गर्न स्वामित्व लिएको गाउँपालिकाका उपाध्यक्ष अम्बिका रूपा खेतीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा बम विस्फोट भएको खबर उज्यालो अनलाइनमा पढेर मगरलाल नाम गरेका साथी फेसबुकमा लेख्नुहुन्छ। सार्वजनिक ठाउँमा बम विस्फोट गराएर नागरिकलाई तर्साउने चुनाव विरोधी गतिविधि गर्नेलाई कार्यवाही गरिनुपर्छ।
उज्यालोको ट्विटर पेजमा लक्ष्मण बहादुर सुनार लेख्नुहुन्छ, दोस्रो चरणको चुनाव नजिकै आइसकेको छ तर नागरिकले ढुक्कसँग मतदान गर्न सक्ने अवस्था बनिसकेको छैन। त्यसैले सरकारले नागरिक र चुनावी सामग्रीको सुरक्षा व्यवस्था कडा पार्न आवश्यक छ।
तीन बुधे सहमति गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाँदरमुढे घटना पीड़ितले स्वागत गरेको खबर पढेर फेसबुकमा हरि कठायत भन्नुहुन्छ, चुनावको मुखमा विगतका गल्ती महसुस गरेर मात्रै हुँदैन, अब नागरिकको विगतको पीड़ालाई विकासमा परिणत गर्नु आवश्यक छ।
रोजगारीका लागि दुबईमा रहेका अर्जुन बस्नेतको प्रश्न छ, दुई तीन दिनदेखि नेपाल टेलिकमका कुनै पनि नम्बरहरूमा विदेशबाट फोन गर्दा अन्तै जान्छ, किन होला?
दलका शीर्ष नेताहरू नै चुनावी भाषणमा आरोप प्रत्यारोप गरेको कुरा दिपेश खड्कालाई मन परेको छैन। उहाँ फेसबुकमा लेख्नुहुन्छ, यसरी गाली गर्नुभन्दा ठूल्ठूला आश्वासन बाँड्नुभन्दा ससाना नागरिकलाई नैतिक पाठ सिकाए हुन्थ्यो कि नेताज्यू।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र प्रकाश ढकाल। अब विदेशका खबर। भारतमा तीन पटक तलाक भनेर श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने पुरूषलाई जेल सजाय हुने भएको छ। मुस्लिम समुदायमा प्रचलनमा रहेको तीन तलाकको चलनले महिलामाथि हिंसा भएको भन्दै अदालतले त्यसरी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने पुरूषलाई तीन वर्षको जेल सजाय हुने कानूनी व्यवस्था ल्याउने तयारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। गत अगस्तमा भारतको सर्वोच्च अदालतले तीन तलाकको व्यवस्था असंवैधानिक भने पनि भने हुन सकेको थिएन, प्रस्तावित कानूनमा जरिवानाको व्यवस्था पनि रहने र यसले हिंसा प्रभावित महिलालाई सहयोग गर्ने व्यवस्था पनि समेट्नेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालले आज केन्यालाई 6 विकेटले हराएको छ। केन्याले दिएको 111 रनको लक्ष्य नेपालले 4 विकेटको क्षतिमा भेट्टाएको हो। युएमा टस हारेर पहिला ब्याटिङ गरेको केन्याले 32 ओभरमा 9 विकेटको क्षतिमा 110 रन बनाएको थियो। आजको खेलमा पनि नेपालका पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, वसन्त रेग्मी, सोमपाल कामीलाई आराम दिइएको थियो। नेपालले विश्व क्रिकेट लीग च्याम्पियनशीपमा युएसित आउँदो बुधबार र शुक्रबार आबुधाबीमा खेल्दैछ।
र पोखरामा माघ 9 गतेदेखि आहार आरा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गरेर माघ 9 गतेदेखि 20 गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगितामा आयोजक सहारा क्लब र केही विदेशी क्लब सहित 12 टीम सहभागी हुनेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आउँदो बिहिबार हुने चुनावको सबै तयारी पूरा, मताधिकारको सदुपयोग गर्न मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आग्रह।
चितवनको बाँदरमुढे घटनाका पीड़ितसित माओवादी अध्यक्ष प्रचण्डको 3 बुधे सहमति, सहमतिपछि पहिलोपल्ट माडीका बासिन्दाद्वारा प्रचण्डको स्वागत।
निर्माण व्यवसायी गौचनको हत्याका मुख्य योजनाकार पक्राउ, गौचनले पैसा नदिएकाले हत्या भएको प्रहरीको दावी।
भारतमा तीनपल्ट तलाक भनेर श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने पुरूषलाई जेल सजाय हुने, महिला हिंसा कम गर्ने प्रयास।
र युएईमा भएको केन्यासँगको अभ्यास खेलमा नेपाली क्रिकेट टोली विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।